यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोशी तथा त्रिशुली नदीमा आएको भीषण बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक दिवस घोषणा गरिएको छ। आज देशभर सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाइनेछ। विनाशकारी भोटेकोशी घटनाको 13 दिन पारेर सरकारले राष्ट्रिय शोक मनाउन लागेको हो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न मन्त्री परिषदले आजका लागि देशभर राष्ट्रिय शोकको घोषणा गरेको हो। भोटेकसी बाढ़ीमा परि मृत्यु भएका मध्ये हालसम्म 1353 जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ। बाढ़ीमा परि अझै 3992 जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालयको पछिल्लो विवरण अनुसार फेला परेका शव मध्ये 530 पुरूष, 328 महिला र 495 शवको भने पहिचान गर्न नसकिने अवस्था छ। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2827 र पुरूष र 567 महिला छन्। त्यस्तै विदेशीतर्फ 267 पुरूष र 239 महिला सम्पर्कविहीन अवस्थामा रहेको जानकारी प्राप्त भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा विपत्ताको खोजी उद्धार तथा शव व्यवस्थापनको कार्यालयलाई सुरक्षा निकायले निरन्तरता दिएको छ। फेला परेका शव मध्ये 1044 शव सुरक्षित रूपमा जमीनमा गाडेर व्यवस्थापन गरिएको र बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढ़ाइएको पनि प्रहरीले जानकारी दिएको छ। बाढ़ीपछि हालसम्म 9159 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3190 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको शनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतक 1181 जना र मृतकका आफन्त 1195 जना गरी 2376 जनाको डीएनए नमूना संकलन गरिसकिएको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी उद्धार शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरी सहित नेपाली सेना सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन्। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा अहोरात र खटिने सुरक्षाकर्मीको उच्च कदर हुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले विपद व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई सन्देश दिँदै सुरक्षाकर्मीलाई तपाईहरूको सेवा सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्दैन भन्नुभएको छ। संकटका बेला खटिरहन प्रेरित गर्ने एवं संकट व्यवस्थापनका लागि सुरक्षाकर्मीसँगै खटिरहेका अन्य राष्ट्रसेवक लगायत सबैमा प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट ठूलो संख्याका मानिसलाई उद्धार गरिएको उल्लेख गर्नुभएको छ। शवको संवेदनशीलताका साथ व्यवस्थापन गर्न प्रभावित क्षेत्रमा महामारी वा संक्रामक रोग फैलिन नदिन र शिविरमा प्रभावितलाई हौसला बढ़ाउन तीनै निकायका सुरक्षाकर्मी अहोरात्र खटिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये 244 जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका फरेन्सिक ल्याबका प्रमुख डाक्टर गोपाल चौधरीले बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये 244 शव शिक्षण अस्पताल ल्याइएको जानकारी दिनुभयो। अस्पताल ल्याइएका 244 मध्ये 161 शवको अस्थायी व्यवस्थापन गरिएको छ। त्यस्तै 24 शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइएको डाक्टर चौधरीले जानकारी दिनुभयो। 59 शव अहिले पनि अस्पतालमै छन्। भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीमा परि घाइते भएका 58 जनालाई उद्धार गरी काठमाडौँ ल्याइएकोमा राष्ट्रिय ट्रमा सेन्टरबाट हिजो साँझसम्म 38 जना उपचारपछि फर्किएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप औषधि रसुवा पठाएको छ। बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेसँगै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा प्राप्त गरिएको हैजा विरूद्धको 21,000 डोज खोप रसुवा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गरिने बारे जानकारी दिनुभएको थियो। बाढ़ीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा सहितका पानीजन्य रोगको जोखिम बढ़ेको मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्रमा रोकथाम शीघ्र पहिचान र उपचारको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको पनि मन्त्रालयले जानकारी दिएको छ। नुवाकोटको विदुर नगरपालिका 5 देवीघाट र बेलकोटगढ़ी नगरपालिका 8 जिलिङ जोड्ने देवीघाट स्थित तादी खोलामा नेपाली सेनाले एक्रोब्रिज जडानलाई अघि बढ़ाएको छ। भोटेकोशी नदीको बाढ़ीको भाव तादीमा पसेर उक्त स्थानका दुईवटा पक्की पुलमा क्षति पुर्याएसँगै नुवाकोटको बेलकोटगढ़ी हुँदै धादिङसँग टुटेको यातायात सम्पर्क जोड्न पुल निर्माण अघि बढ़ाइएको हो। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छो ह्युनबीच नेपालमा आएको विनाशकारी बाढ़ीपछि खोजी उद्धार र राहत कार्यका साथै द्विपक्षीय अन्य सम्बन्धमा हिजो छलफल भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता भएका कोरियाली नागरिकको खोजी र उद्धार कार्यका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा परराष्ट्र मन्त्री खनालले बाढ़ी पीड़ित नागरिकका लागि कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता एवं राहत सामग्रीप्रति धन्यवाद ज्ञापन गर्नुभयो। विपदपछिको पुननिर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै मन्त्री खनालले यो कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा कोरियाली परराष्ट्र मन्त्री ह्युनले नेपालमा विपदपछिको पुननिर्माण एवं पुनस्थापनाका प्रयासमा कोरिया सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कोरियाली विदेश मन्त्री 3 दिने भ्रमणका क्रममा नेपालमा हुनुहुन्छ। भोटेकोशी बाढ़ीका कारण विद्युत पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत सेवा पुनः सञ्चालनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सक्रियता देखाएको छ। प्रतिकूल मौसमका बावजूद धादिङमा 99.8%, नुवाकोटमा 96.7% र रसुवामा 78% घरमा विद्युत सेवा पुनः सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ। माथिल्लो त्रिशुली 3A, माथिल्लो त्रिशुली 3B, त्यसै गरी चिलिमे, रसुवागढ़ी, लाङटाङ, माथिल्लो त्रिशुली 1 र मैलुङ खोला लगायतका जलविद्युत आयोजनामा खोजी तथा उद्धारको कार्य पनि सँगै अघि बढ़ाइएको मन्त्रालयले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले भोटेकोशी बाढ़ीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधान गर्न उद्धार राहत पुनस्थापना र पुननिर्माण सम्बन्धी 24 बुँदे विशेष प्रस्ताव पारित गरेको छ। पार्टीको केन्द्रीय कार्यालयको बैठकले बाढ़ी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार राहतको वितरण अस्थायी आवास र पुनस्थापना अत्यावश्यकीय सेवा सञ्चालन र पूर्वाधार पुनसञ्चालन लगायतका विषयमा विशेष प्रस्ताव पारित गरेको पार्टीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरो गएको स्थानमाथिबाट निरन्तर काम भएपछि डाँडामाथिबाट दुवैतर्फ करिब 4 मिटर चौडाईको ट्र्याक खोलिएको 900 मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले जानकारी दिनुभयो। उहाँले ग्राभलिङ गर्ने, ग्रेडिङ मिलाउने र डिजाइन अनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका काम बाँकी रहेकाले भदौ मसान्तसम्ममा सवारी सञ्चालन गर्न सक्ने गरी काम अघि बढ़ाइ जानकारी दिनुभयो। निर्माण कम्पनीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सड़कबाट 20 मिटर अग्लो र 350 मिटर लामो ट्र्याक खोलिएको छ। तुइन खोलामा समय समयमा झर्ने पहिरोका कारण सम्भावित कार्य त्यहाँ पनि पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क खण्ड आंशिक बन्द गर्ने निर्णय गरेको छ। त्यो आंशिक बन्द गर्ने निर्णय आजदेखि लागू हुनेछ। भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीबाट प्रभावित परिवारका सदस्यलाई धुलीखेल अस्पतालले 1 वर्षसम्म निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा विज्ञप्ति मार्फत गरेको छ। मनास्लु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढ़ी गण्डकी र थेराङ खोलामा हिजो आएको बाढ़ीका कारण मनास्लु पदमार्ग अवरूद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय गोर्खाले अर्को सूचना प्रकाशन नहुँदासम्म मनास्लु पदमार्ग र लार्केपासको यात्रामा रोक लगाएको छ। उत्तरी गोर्खाको चुन्नुब्री गाउँपालिका 5 नामरूङ स्थित बुढ़ी गण्डकी र थेराङ खोलाको बाढ़ीले 2 पुल र 2 जलविद्युत आयोजना बगाएको र बाढ़ीका कारण हालसम्म मानवीय क्षति भने नभएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। बाढ़ीले पुल र आयोजना बगाएपछि स्थानीय सहित पर्यटकहरू प्रभावित भएका छन्। अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि बाजुराको सदरमुकाम मार्तडी जोड्ने साफे मार्तडी सड़क खण्ड अवरूद्ध भएको छ। लगातारको वर्षाका कारण बढ़ीमालिका नगरपालिका 9 स्थित कारागार मोड़, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँध लगायतका स्थानमा सड़कमाथिबाट पहिरो निरन्तर खसेपछि यातायात अवरूद्ध भएको हो। बढ़ीमालिका नगरपालिका 8 राप्का र वड़ा नम्बर 6 जडांगा लगायतका स्थानमा पनि पहिरो खसेर सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले पहिरो पन्छाएर अवरूद्ध सड़क सञ्चालनमा ल्याउने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। त्यसैगरी गगने खोलाको पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ। गगने खोलासँगै यस मोड र पिपला मोडमा पहिरो जाँदा कालीकोट, बाजुरा, हुम्ला, जुम्ला र मुगु जाने यात्रु समस्यामा परेको हाम्रा कालीकोट समाचारदाता अनन्त बरालले जनाएका छन्। आज भाद्र 22 गते निजामती सेवा दिवस। हरेक वर्ष भाद्र 22 गते स्थायी सरकारका रूपमा लिइने निजामती सेवा दिवस मनाउने गरिन्छ। नेपालमा विक्रम सम्म 2061 सालदेखि निजामती सेवा दिवस मनाउन थालिएको हो। निजामती सेवा सम्बन्धी पहिलो कानून निजामती ऐन आएको 2013 साल भाद्र 22 गतेको सम्झनामा निजामती सेवा दिवस मनाउन थालिएको हो। हाल निजामती सेवामा 83,000 बढ़ी कर्मचारी आबद्ध छन्। सिंहदरबारस्थित संघीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिग र स्तम्भको हिजो शिलान्यास गरिएको छ। गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जेएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा संरचनाको हिजो शिलान्यास गर्नुभएको हो। कार्यक्रममा गृहमन्त्री गुरूङले जेएनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागि परेको बताउनुभयो। नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको 18 वर्ष पूरा भएको अवसरमा धनगढ़ीमा हिजो 18 हलिया दिवस मनाइएको छ। तत्कालीन सरकारले 2065 भदौ 21 गते सुदूरपश्चिमका 9 र कर्णालीका 3 गरी 12 जिल्लामा रहेका हलिया परिवारलाई हलिया मुक्ति घोषणा गरेको थियो। त्यो लगत्तै मुक्त हलिया दिवस मनाउने गरिएको छ। कांग्रेस सभापति गगन थापा र पार्टीका वरिष्ठ नेता डाक्टर शेखर कोइराला बीच पार्टीको आन्तरिक समस्या समाधानका विषयमा हिजो छलफल भएको छ। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्डो नाच नेवा समुदायमा परम्परागत ख्वापा प्याख भनिनेका लागि लेखक वीणा जोशी राज भण्डारीलाई दिने निर्णय गरेको छ। सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको संकलन र अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले हिजो विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ। मदन पुरस्कार मूल्यांकनका लागि विभिन्न विधाका 298 पुस्तक आवेदनमा परेकोमा गुठीले 10 कृतिको मनोनयन सार्वजनिक गरेको हो। त्यसैगरी 6 दशकदेखि गीत लेखनमा समर्पित वरिष्ठ गीतकार किरण खरेललाई जगदम्बा श्री पुरस्कार दिइने घोषणा गरिएको छ। र सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट विगतको 10 वर्षको अवधिमा 18,16,807 परिवार लाभान्वित भएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।